नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। दश दिनदेखि जारी प्रतिनिधि सभाको गतिरोध हिजो अन्त्य भएको छ। नेपाल भारत सीमाका सम्बन्धमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले प्रतिनिधि सभामा अवरोध गर्दै आएका थिए। प्रधानमन्त्रीको अभिव्यक्तिको प्रष्टीकरण परराष्ट्र मन्त्री शिशिर खनाल मार्फत गर्ने सहमतिसँगै हिजोदेखि अवरोध हटेको हो। अवरोध अन्त्य भएसँगै सभा नियमित कार्यसूचीमा प्रवेश गरेको छ र हिजो आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल समेत शुरूआत भएको छ। सरकारले जेठ 15 गते संसदमा बजेट प्रस्तुत गरेको थियो। संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्ष जेठ 15 गते बजेट प्रस्तुत गर्ने व्यवस्था रहेको छ र सोही अनुरूप बजेट प्रस्तुत गरिसकेपछि बजेटमाथिको छलफल हिजोदेखि शुरू भएको छ। उता प्रदेश सरकारहरूले, सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम प्रदेश सभा समक्ष प्रस्तुत गरेका छन् र संवैधानिक प्रावधान अनुसार असार 1 गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्ने गरी सातवटै प्रदेश सरकारहरू यति बेला बजेटको तयारीमा लागेका छन्। मध्य प्रदेश सरकारको कुरा गर्ने हो भने मध्य प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष 2083-84 लागि गत जेठ 15 गते नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कृषिमा आत्मनिर्भरता, उद्योग स्थापनामा सहजता, स्वास्थ्य र शिक्षा पूर्वाधारमा सुधार, भाषा संरक्षण, महिला युवा डिजिटल मार्केट प्रवर्धन, बाल विवाह र दाइजो अन्त्य तथा खेलकुदको विकासमा मध्य प्रदेश सरकारले जोड़ दिएको छ। विशेष गरी साक्षरता दर हेर्ने हो भने मध्य प्रदेशमा कमजोर देखिएको छ। यो यसलाई चाहिँ सुधार गर्न, यसलाई सम्बोधन गर्न प्रदेश सरकारले अपन बच्चा के स्कूल पढाओ, साक्षरता के दीप जलाओ नीति अन्तर्गत सघन साक्षरता अभियान शुरू गर्ने भएको छ भने मेड इन मधेश समृद्ध प्रदेश भन्दै प्रमुख खाद्यबालीमा आत्मनिर्भरता बनाउने घोषणा गरेको छ। आज हामी मधेश सरकारले गत जेठ 15 गते ल्याएको नीति तथा कार्यक्रम र असार 1 गते प्रस्तुत गर्ने बजेटको तयारी, सरकारले लिने प्राथमिकता, मध्य सरकारको अहिले भइरहेका काम कारवाही लगायतका सन्दर्भमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव। मुख्यमन्त्रीज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद।
अब नीति तथा कार्यक्रम यहाँहरूले प्रदेश सभा समक्ष प्रस्तुत गरिसक्नु भएको छ र पर्सि चाहिँ बजेट ल्याउँदै हुनुहुन्छ, त्यसको तयारीमा लाग्नु भएको छ। अब नीति तथा कार्यक्रममा चाहिँ यहाँहरूले मुख्य रूपमा के विषयहरूलाई प्राथमिकता दिनुभएको छ र यो बजेटलाई चाहिँ यो नीति तथा कार्यक्रमसँग कसरी तालमेल मिलाउँदै हुनुहुन्छ?
अब नीतिका यो 9 बजेट हो, 8 बजेट माने हामी त देखिसकेका छौँ। यो बजेट र यो नीति कार्यक्रम अरू बजेटहरू र अति नीति कार्यक्रमहरूभन्दा अलिक फरक छ। हामी रियल बेसमा, रियालिटीमा, रियल बेसमा हामीले नीति तथा कार्यक्रम ल्याएको छौँ र त्यसलाई रिफ्लेक्सन हुने गरी हामी बजेट ल्याउँछौँ।
जस्तै अब मध्य प्रदेशमा समस्या थुप्रै छ, होइन? अब साक्षरताको हिसाबमा पनि सिङ्गो मधेस प्रदेश साक्षर प्रदेशको घोषणा हुन नसकिरहेको अवस्था छ। अर्कोतर्फ बेरोजगारी समस्या त्यति नै छ। मधेस प्रदेशबाट हजारौं युवाहरू कामको खोजीमा विभिन्न देशहरू गइरहेको अवस्था छ। अब यी सबै जति पनि मध्य प्रदेशका तमाम समस्याहरू छन् अहिलेका, यी समस्याहरू समाधान गर्ने तर्फ अब बजेट चाहिँ कसरी यी विषयहरूलाई सम्बोधन गर्दै हुनुहुन्छ बजेटमा?
एकदम राम्रो सान्दर्भिक प्रश्न गर्नुभयो। निश्चित रूपले मधेसमा समस्याको चाङ छ। मधेस त्यसै पनि पिछडिएको, उपेक्षित भएको प्रदेश हो। हामीसँग 64 लाख जनसङ्ख्या भएको यो प्रदेश हो। अब जनसङ्ख्याको ठुलो भूभाग सन्तेको यो उक्तेको यो प्रदेश हो र हामीसँग बेरोजगारी पनि व्याप्त छन्। अब साक्षरताको कुरा गर्दाखेरि यहाँ गरिबी व्याप्त भएकोले साक्षरतामा पनि हामी फर्क मार्न सकेका छैनौँ। हामीसँग प्राकृतिक स्रोत साधन पनि छैन, हामी सरकारकै अनुदानमा आधारित छौँ, निहित छौँ। अब त्यसलाई हामीले कसरी म्यानेज गर्ने हो, यो प्रदेशले नै कसरी आफ्नो आमदनी म्यानेज गर्ने हो र आफ्नो यो साक्षरतालाई बढाउने हो, जनतालाई जनतालाई रोजगार के भन्छ उपलब्ध गराउने हो, जनतालाई बाहिर जानबाट कसरी रोक्ने हो, हाम्रो स्वास्थ्य समस्याहरूलाई कसरी समाधान गर्ने हो, हाम्रो स्वास्थ्य उपचारको समस्या यही हाम्रै प्रदेशमा कसरी समाधान गर्ने, त्यसमा हामीले अलिक बढी छलफल गरिरहेछौँ। तथापि हामीसँग सीमित स्रोत साधन छ, त्यसले गर्दा अलिकति समस्या भइरहेछ। तर मलाई विश्वास छ हाम्रो यो थालनी हो, सुरुवात हो, यो सुरुवात आउने दिनमा हामीले सहजता हुँदै जान्छ जस्तो मैले लागेको छु। त्यसैले प्रथम प्राथमिकता हामीले कृषिमा दिएका छौँ। कृषिलाई विगतका सरकारहरूले अलि उपेक्षितै गरे जस्तो हामीले महसुस गरेका छौँ। यसपालि हामी कृषिमा के भन्छ आधारित कृषिमा निर्भर केही प्रोजेक्टहरू, केही उद्योगहरू हामी सञ्जाल ल्याउने पक्षमा छौँ। हुन त मैले सङ्घीय सरकारलाई पनि भनेको थिएँ, अस्ति प्रधानमन्त्रीको मिटिङमा पनि भनेको थिएँ, यो कृषिमा हाम्रो दुई धान बाली अर्को के भन्छ आँपमा आँप प्रोसेसिङ, त्यसपछि माने गोलभेडा प्रोसेसिङ, त्यसपछि केराको प्रोसेसिङ, यो प्रोसेसिङहरू हामी राखौँ, त्यो प्रोजेक्ट हामी ल्याउँ भनेर उहाँलाई हामीले दिएका थियौँ। तर दुर्भाग्य सङ्घीय बजेटमा समेटिएन। अब एउटा एक ठाउँमा आँपको प्रोसेसिङको लागि 20 लाख रुपियाँ सरकारले छुट्याएको छ सङ्घीय सरकारले, र एक ठाउँमा टमा यो गोलभेडाको प्रोसेसिङको लागि 24 लाख छुट्याएको छ। अब यो देखेर त यो कृषि प्रधान मधेस प्रदेश हो, कृषिमै आधारित यो प्रदेश हो, त्यसले गर्दा सरकार कति यो हामीप्रति माने उदासीन छ, त्यसले बजेट छुट्याइएकोले हामी देख्यौँ। तर मधेस प्रदेशमा हामी सीमित स्रोत साधन हुँदाहुँदै पनि हामीले त्यसलाई समेट्ने प्रयास गर्छौँ। र एउटा कुरा हामी के माने कन्सेप्ट बनाएको छौँ र के जमर्को गरेको छौँ भने मधेस क्यान फिड द नेसन, मधेसले सम्पूर्ण देशलाई अन्न खुवाउन सक्ने हामीले जमर्को गरेका छौँ। र यो भारतबाट 10,000 मेट्रिक टन प्रत्येक वर्ष के भन्छ आयात हुन्छ, खाद्यान्न आयात हुन्छ, त्यसलाई के अरे मिनिमाइज गर्ने हो, त्यसको लागि हामीले यो कृषिमा केही प्रोजेक्टहरू ल्याउँदैछौँ। आर्जु मिल मोरङमा छ, त्यसैको कन्सेप्टमा त्यहाँ मोरङमा 4 मेट्रिक टनको आर्जु राइस मिल छ, उहाँकै ब्रान्चको रूपमा हामी यहाँ 12 मेट्रिक टनको आर्जु मिलको लागि उहाँको ओनर आदरणीय दाई वीरेन्द्र बहादुर बस्नेतसँग हामी छलफल गऱ्यौँ। उहाँ जनकपुर आएर छलफल भयो र उहाँको टिम आएर त्यहाँ सर्वेक्षण पनि गरेर गएका छन् र चाँडै उहाँहरू अगाडि हामी बढाउँछौँ भनेर कुरा गरेको छ। यदि त्यो भयो भने मधेसको लागि ठुलो एउटा वरदानको रूपमा हुनेछ भन्ने मैले विश्वास लिएको छु। र अर्को कुरो स्वास्थ्यको कुरा गर्दाखेरि यो मधेसमा सबभन्दा बढी जनसङ्ख्या भएको मधेस प्रदेश हो र यो मधेस प्रदेशमा निश्चित रूपले यहाँ बिरामीको संख्या बढी नै हुने हो। अब हामी यो गर्मी प्रदेश भएको कारणले पनि अलि बिरामीका संख्या बढ्छन्, गर्मीमा गर्मी बढी हुन्छ, जाडोमा शीतलहर हुन्छ, जाडो बढी हुन्छ, वर्षायाममा पानी बढी पर्छन्। यो ग्लोबल वार्मिङले गर्दा पनि हामीले जोखिममा छौँ। त्यसले गर्दा हामीसँग यो हस्पिटलहरू 11 वटा प्रादेशिक हस्पिटल र यो मधेस विज्ञान प्रतिष्ठान लाई हामीले एक्सटेन्सन गर्ने हो। यो सम्पूर्ण हस्पिटलहरूलाई जहाँ क्षमता अनुरूप हामीले प्रथम हस्पिटलहरूलाई सेनिटेसन, दोस्रो डाक्टरहरू दरबन्दी अनुरूप डाक्टर, तेस्रो इक्विपमेन्ट, चौथो मेडिसिन, प्रत्येक हस्पिटललाई हामीले उपलब्ध गराएर त्यसलाई सर्व सुविधा सम्पन्न बनाएर यहाँ मधेसका जनता मधेसका नागरिक र यहाँ परेका बिरामीहरूलाई भोलि काठमाडौँ यहाँले गर्न सक्ने उपचारको लागि काठमाडौँ चितौन भरतपुर यता विराटनगर धारान जान नपरोस्, किनभने बाहिर गयो भने यहाँका नागरिक मानले तीन लाखमा कुनै उपचार गरायो भने यो उपचार हामी यहाँ 25-30 लाखमा उपलब्ध गराउन सक्ने वातावरण हामी बनाइरहेछौँ। आखिर जोगियो भने मधेसकै पैसा जोगिन्छ, त्यसले हामीलाई गरिबी नहुनमा पनि त्यसले बल पुर्याउँछ। त्यस्तै शिक्षा, हुन त शिक्षा हाम्रो मातहतमा छैन, मधेसको यो शिक्षा स्थानीय निकायमा छ, तर त्यसमा पनि हामीले अरू नभएर पनि हामी शिक्षामा अलि जोडबल किन गरेका छौँ भने हामीसँग क्वालिटीमा सुधार गर्नु छ। स्टेमको माने कन्सेप्टमा जान्छ, स्टेम भनेको साइन्स टेक्नोलोजी इङ्ग्लिस म्याथ, यो चारवटामा बढी फोकस हामी दिइरहेछौँ। त्यसको लागि हामी 500 स्वयंसेवक शिक्षक भर्ना गर्दैछौँ। त्यो शिक्षक यहाँ लोकसभाको छनौट प्रक्रियाबाट छनौट भएर प्रत्येक पालिकाको मागको आधारमा आधी आधी 50-50 यो सरकारी स्तरको स्केलमा 50-50 के भन्छ उहाँको स्केल हुने गरी हामीले एग्रिमेन्ट गरेर हामी शिक्षक उहाँहरूलाई दिने एउटा के भन्छ प्रोभिजन बनाएका छौँ। अर्को तपाईँको बच्चाहरूलाई बच्चैदेखि नै टेक्नोलोजीबाट जोडिने हामी एउटा प्रोग्राम ल्याएका छौँ, त्यो प्रोग्राम पनि हामीसँग भइरहेछ। तेस्रो यो दलित महिला सरी दलित अपाङ्ग र के भन्छ अरू पनि गरिब निमुखा र विपन्न परिवार के अरे वर्गका विद्यार्थीको लागि विशेष ग्राह्यताका साथ हामी एउटा आवासीय माने समुदायिक विद्यालयलाई नै हामीले त्यसलाई एडेप्ट गरेर एउटा मोडेलका रूपमा आवासीय विद्यालय हामी प्रत्येक जिल्लामा बनाउने एउटा कन्सेप्ट लिएका छौँ। भन्नुको मतलब प्रयास हामी सुरु गरेका छौँ, प्रयास हाम्रो त्यो अगाडि बढिरहेका छन्। त्यस्तै पर्यटनमा पनि तपाईँको अब यो हामीसँग अरू छैन, हामीसँग यो भारतका पर्यटकहरूको लागि नेपालमा ल्याउनको लागि त हामीसँग प्रचुर सम्भावनाहरू छन्। त्यसको लागि सङ्घीय माने नीति नियमले गर्दा अलिकति झन्झटिलो भएको रहेछ, त्यसको लागि हामी सङ्घीय सरकारसँग पनि हामी कुरा गर्छौँ, डायलग गर्छौँ सहजीकरणको लागि, ताकि भारतबाट आएका यात्रीहरू टुरिस्टहरू यहाँ हाम्रो नेपालमा आओस्, यहाँका रमणीय वातावरणमा रमाओस्, यहाँ 2-4 दिन आफ्नो समय व्यतीत गरोस्, अनि उहाँहरू एकदम ह्याप्पी भएर आफ्नो देश फर्कियोस् भनेर हामी वातावरण बनाउने हामी प्रयास गर्छौँ। यहाँ हामीले यो मधेस प्रदेशलाई रामायण सर्किटबाट जोड्ने वातावरण हामी बनाउँदैछौँ। त्यसको लागि भारत सरकार हाम्रो सङ्घीय सरकार मार्फत भारत सरकारसँग पनि हामी कुरा गर्छौँ र उहाँसँग केही कुराहरू पनि अगाडि बढिरहेको छ। अब त्यसपछि हामी सिँचाइमा पनि ध्यान दिन्छौँ। अब सिँचाइमा यो कोशी मेरिन डाइभर्सन तपाईँको अझ 4-5 वर्ष लाग्छ, तपाईँको कमला कोशी डाइभर्सनको लागि पनि सङ्घीय सरकारसँग हामी पहल गरिरहेछौँ, कुरा गरिरहेछौँ। त्यस्तै अब त्यो अहिले 4-5-7-10 वर्ष पछाडि लाग्न सक्ने भएकोले हामीले कृषि विद्युतीकरणमा हामी जोड दिन्छौँ यसपालि, र त्यसलाई हामीले अगाडि बढाउँछौँ। र अर्को कुरा हामीसँग मुख्य कुरा कस्तो रहेछ भने हामीसँग आन्तरिक प्राकृतिक स्रोत साधन छैन, र सङ्घीय सरकारले पनि अब विगत वर्षमा 12 अर्ब दिइरहेको समानीकरण यसपालि 7 अर्बमा झारिदिया रहेछ। हामीसँग एउटा के भन्छ यो कृषि बाहेकहरू केही छैन, कृषिमा पनि सरकारको उदासीनता छ, यसपालि मल खाद उपलब्ध गराउनै पाएन, अर्थ कृषि मन्त्रालयले हात उठाइदियो हामी दिन सक्दैनौँ भनिदियो, अब यस्ता कुराहरू छन्। यसको लागि हामीसँग स्रोत साधन चाहिन्छ, स्रोत साधनको लागि सरकारलाई पनि हामी गुहारी राखेको छौँ। हामीसँग एउटा प्रोजेक्ट छ, प्रोजेक्ट भनेको त्यो यदि अहिले कार्यान्वयन भएको छैन भने हामीलाई हाम्रो लागि अभिशाप भएको छ। त्यो कार्यान्वयन भइसकेपछि वरदान हुन्छ। त्यो के हो भने यो 72 जति गिटी बालुवा ढुङ्गा आउँछ, त्यो लगभग मलाई लाग्छ यो माने 17-18 वर्षदेखि भारत निकासी रोकेको छ। हामीलाई प्रत्येक वर्ष तपाईँको यो हिमालय रेन्ज र महाभारत रेन्जबाट बगेर आएको गिटी बालु यहाँ यो नदीका नदीमा सब फेक्रेर बसिरहेका छ, सब नदीका बेडमाथि आइसक्यो। प्रत्येक वर्ष तपाईँको बाढी आउँछ, बाढी आएर माने गाउँ घर जन धन बाली नाली सब नष्ट गर्ने गर्छन्, र तपाईँको पानी यो बर्सातको पानी आयो भने वाटर सबै इन्डिया बगेर जान्छ, त्यो पानी रोक्नै सकेका छैन, पानी वाटर लग हुँदै हुँदैन, र त्यसले गर्दा पानी विचार नभएको कारणले यो यो मौसममा वाटर लेभल घटेर खाने पानी सम्बन्ध पनि समस्या हुन्छ। यो कुरा हाम्रो लागि अभिशाप हो, हाम्रो मधेस बन्जर भइरहेछ, बन्जर हुँदै गइरहेछ। प्रत्येक वर्ष तपाईँको 2000-2200 बिघा तपाईँको बन्जर भइरहेछ, बालु गिटीले गर्दा त्यो खेती हुने योग्य पनि जग्गाहरू पनि बन्जर भइरहेछ। यो कुरा मैले हामीले सरकारलाई सरकार समक्ष पेश गरेका छौँ। यो माने प्राकृतिक सरी टेक्निकल जस्टिफिकेसनको आधारमा गिटी बालुहरू के अरे उत्खनन गरेर प्रशोधन गरेर त्यसलाई भारत निकासी गरौँ, र त्यो यदि गर्यो भने प्रत्येक वर्ष 95 अर्ब यो मध्य प्रदेशमा मात्रै रिभिन्यू आउने रहेछ। त्यो यो आयकरको आय स्रोतको ठुलो हिस्सा हाम्रो यो देशको लागि हुनेछ, र यदि हामीले त्यसमा गर्यो भने त्यसै पनि 1 अर्ब आउने रेभेन्यू आउने हिसाबले अहिलेको बाँडफाँड त हुन त त्यो वैज्ञानिक त होइन। यसलाई हामी सरकारसँग अनुरोध पनि गरिरहेछौँ कि यो बाँडफाँडलाई पुनरावलोकन गरौँ। तैपनि 40% हामीले पायो भने तपाईँको 30-35 अर्ब त हामीले पाउने हो, त्यसले हाम्रो मध्य प्रदेशलाई ठुलो कल्याण हुन्छ र यो वरदान साबित हुन्छ। यसो मलाई लाग्छ सरकार पनि सेन्सिटिभ हुनुपर्छ। उहाँ अब हुन त हजुरको नीति कार्यक्रममा यो कुरा बोलेको हो, तर बजेटमा बोलेन, त्यसको लागि हामी पहल गर्छौँ, उहाँहरूले सुन्नु पनि हुनेछ, नत्र हाम्रो यो 10 वर्षमा मध्य प्रदेशमा हामी बस्न सक्ने अवस्था रहने छैन। अब त्यसले गर्दा हामी त्यो तर्फ पनि गइरहेछौँ। अरू प्रदेशहरूमा 6 प्रदेशमा कहीँ हाइड्रो पावर छ, कहीँ माइन्स छ, कहीँ जङ्गल छ, कहीँ पर्यटन छ, कहीँ अन्यको कुराहरू छन्, हामीसँग केही छैन। त्यसले गर्दा मध्य प्रदेशप्रति अलिकति बढी नै सङ्घीय सरकारले ध्यान दिनुपर्छ भन्ने मेरो मान्यता हो। हुन त प्रधानमन्त्री यहाँ चुनावी आफ्नो अभियान यही जनकपुरबाटै सुरु गर्नुभएको बेलामा उहाँले बोल्नु भएको रहेछ, अब तपाईँहरू अधिकारको लागि काठमाडौँ आउनु पर्दैन, तपाईँहरू काठमाडौँ आउने नै छ भने तपाईँहरू पशुपति दर्शन गर्न आउनुहोस्, यहाँ घुम्नुहोस् अनि फेरि फर्किनुहोस्, अधिकारको लागि आउनु पर्दैन, अधिकार हामी आफै पठाउँछौँ भनौँ, त्यो आशयका साथ उहाँ भन्नुभएको थियो। र अझ यो प्रदेशलाई बलगर बलियो प्रदेश बनाउँछु भने उहाँले बोल्नुभएको छ। मलाई विश्वास छ अहिले सम्मान्य प्रधानमन्त्रीज्यू उहाँले दिनुभएको बच्चा त्यसमा हुबहु त्यसलाई यहाँ अवलम्बन के अरे लागू गर्नुहुन्छ भने मैले हामी विश्वास गरेका
छौँ। मुख्यमन्त्रीज्यू आजका लागि हामीसँग समय यति नै रह्यो। मध्य प्रदेशका समस्याहरू र मध्य प्रदेशले अहिले उठाइरहेका विषयहरूका सन्दर्भमा जानकारी दिनुभयो, यहाँलाई धेरै धन्यवाद। हामी मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवसँग कुराकानी गर्दै थियौं। विशेष गरी असार 1 गते मध्य प्रदेशले ल्याउँदै बनाउँदै गरेको प्रस्तुत गर्ने बजेट र यसअघि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख भएका विषयहरू र अहिले तत्कालका आवश्यकताहरू मध्य प्रदेशमा के छन् भन्ने सन्दर्भमा उहाँले आफ्नो विचार व्यक्त गर्नुभयो। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।